Mubarak for you, it's my prayer. May you keep ascending success stair. Mubarak for you, it's my prayer. May you keep ascending success stair.
Alhamdulillahi Rabbil Alameen, As-salatu was-salamu ala Sayyidil Mursaleen. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله The Holy Prophet sallallahu ta'ala alayhi wa sallam has said that, O people, indeed the one to attain quick salvation on the day of judgment from its horrors and accountability will be the one among you who would have sent upon me salawat in abundance. Ke tumme se qiyamah ke din hisab kitab mein jald najat paane wala wo shakhs hoga جو دنیا میں مجھ پر کثرت سے درود پاک بھیجے گا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ The imam of the imams, the leader of the leaders, the lover of the lovers, the alim of the alims, the mufti of the muftis, the faqih of the faqis, a very great scholar, a very dynamic scholar, a god-fearing scholar, a very learned scholar, an ocean of knowledge, a mountain of taqwa, the embodiment of the sunnah of Rasulullah sallallahu ta'ala alayhi wa sallam, none other than Imam Azam Abu Hanifa rahmatullahi ta'ala. Imam Azam Abu Hanifa, Imam Azam is actually his title. Abu Hanifa is his pen name. So Imam Azam means the greatest imam. But we will come to his name and everything later on. I will start off with his waqia, a very beautiful narration regarding this. The Imam of countless Hanafis, Imam Abu Hanifa rahmatullahi ta'ala alayhi, performed 55 hajj. Imam Azam ne 55 hajj ki saadat hasil ki. During his last one, upon his request, the caretakers of the Kaaba opened its door for him. جب آخری حج میں تھے تو ان کی درخواست پر کعبۃ اللہ کا دروازہ کھول دیا گیا. With complete humility he entered, stood between two pillars of the Kaaba and recited the entire Quran in two units of salah. کعبۃ اللہ کے دو ستونوں کے بیچ میں, کعبۃ اللہ کے اندر کے دو ستونوں کے بیچ میں کھڑے ہوئے اور انہوں نے دو رکعت نفل پڑھی اور ان دو رکعتوں میں پورا قرآن پاک پڑھ لیا. After completing his salah and recitation, he began to cry severely. وہ نماز کے بعد پڑھنے کے بعد زار و قطار رونے لگے. He made a host of heartfelt duas to Allah subhanahu wa ta'ala in this time. Allah ta'ala کے حضور دعائیں مانگی. As this happened, a sound was heard from the corner of the Kaaba. جب یہ ہو رہا تھا تو کعبۃ اللہ کے کونے سے ایک آواز سنائی دی. آواز یہ تھی, you have attained true marifa, true recognition of me and worship sincerely. I have forgiven you and all those who are there to your school of thought until the day of judgment. کعبۃ اللہ کے کونے سے آواز آئی کہ اے ابو حنیفہ, تم نے خلوص دل کے ساتھ عبادت کی, خلوص نیت کے ساتھ عبادت کی, معرفت تک پہنچے, معرفت کو سمجھے, معرفت یعنی خدا عز و جل کو جاننا, اس تک پہنچے اور یہ جان لو, یہ خوشخبری ہے کہ جو کوئی تمہارے فقہ پر عمل کرے, جو حنفی ہے, یاد رکھو کہ اسے قیامت کے دن معاف کر دیا جائے گا. الحمدللہ ہم حنفی ہیں, سے الحمدللہ وی آر حنفی, وی فالو امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ. And the followers of Imam Azam Abu Hanifa rahmatullahi ta'ala alayh are known as the Hanafis. But now here there is a point. two questions. Imam-e-Azam, did he receive a wahi or something? What he heard, was it a wahi? Question number one. Because wahi is only for a Nabi. So how did how was he communicated? That's number one. Number two, if all the Hanafis are forgiven, so that means no matter what we do, we are entering into Jannah. But how is that possible? Then what about the verses regarding which it is mentioned that the sinners are going to taste hell? Do sawal aate hain, Imam-e-Azam se wo jo kalam hua tha, to kya ye wahi thi? Kyunki ghair-e-Nabi ko to wahi nahi aa sakti. To agar wahi na thi to wo kya tha? Pehla sawal. Dusra sawal ye, اعتراض کہ اگر تو حنفیوں کو بخش دیا, مطلب اتنی زبردست خوشخبری یہ بشارت ہے, تو ہم چاہے جو کریں فرق ہی نہیں پڑتا کیونکہ ہم حنفی ہیں. اور دوسری طرف یہ کہ قرآن پاک میں تو آیتیں ہیں, احادیث کریمہ میں ارشادات ہیں, گناہ گاروں کے لیے یہ عذاب تو فلاں عذاب تو جہنم تو قبر میں عذاب, بہت ساری ایسی وعیدیں بھی ہیں, تو ان کا پھر کیا ہوگا؟ بس حنفی ہو ختم. اچھا اسی طرح غوث پاک جو فرماتے ہیں میرا کوئی مرید بغیر توبہ کے نہیں مرے گا, سنا ہے نا, مطلب جو چاہے کرو, کیا اس کا یہ مطلب ہو؟ اب پہلا اعتراض, کیا وہ وحی تھی؟ جواب ہے نہیں, وہ وحی نہیں تھی. وحی صرف اللہ سبحانہ و تعالی کے انبیاء کرام پر نازل ہوتی ہے. وحی نہیں تھی تو یہ کیا تھا؟ یہ تھا الہام, جو اولیاء اللہ کو آتا ہے, چاہے وہ غیب سے آواز آئے, یہ فرشتے کے ذریعے ہے. جی ہاں, فرشتے بھی بھیجے جاتے ہیں. Now الہام refers to a heavenly or a divine inspiration. Either it could be heard or it could be sent through someone or it could be just put into the heart by Allah subhanahu wa ta'ala. So that's الہام translating to divine inspiration. So wahi is only and only for Anbiya Ikram alayhi salatu wasalam. Second thing we should understand, jo wahi mein nazil hota hai usse hukum sabit hota hai, jo ilham mein nazil hota hai usse hukum sabit nahi hota. Ilham mein bahut sare jo raaz hain unse parda uthaya jata hai, bahut sari cheezon mein guidance di jati hai, khushkhabriyan sunai di jati hain, targhib di jati hai, کچھ ایسی چیزیں ہوتی ہیں. Now in an inspiration and in revelation which is wahi comes to the anbiya, rulings can be established upon those, laws can be established upon those. But what comes as a divine inspiration and ilham, a ruling cannot be established upon that. So how it works is, for example, the laws about alcohol being forbidden, for example, the swine being forbidden, about the punctuality of salahs, the fardiyat, the obligation for salahs, the fasting and everything. This has been proven by the revelation which came upon the Prophet sallallahu alayhi wa sallam. So a law has been established from that. But what comes upon the awliya-i kiram, laws don't establish from those. Rather, the awliya-i kiram, they establish laws and promote laws which were already established through the wahi which was revealed upon the Holy Prophet sallallahu alayhi wa sallam. So it's not that awliya-i-kiram are introducing anything new. Ab rahi aakhri baat. To matlab, agar Imam-e-Azam ne basharat di, unko ye awaaz sunai di ke tumhare muridon ko maaf kar diya jayega, unki shafaat ho jayegi, unki bakhshish ho jayegi, iska matlab jo dil mein chahe karo. اس سے مراد یہ ہے کہ جو تمہارے مرید ہیں اور واقعی تمہارے مرید ہیں اور تمہارے بتائے ہوئے راستے پہ چلتے ہیں, یہ ان کے لیے ہے. Now this refers to those people when Imam Azam رحمت اللہ تعالی علیہ says that I heard a voice that O Abu Hanifa, we have heard you and your murids, your disciples, your followers will be forgiven on the day of judgment. It doesn't mean that you say that I'm a follower of Imam Azam Abu Hanifa and that's it. You don't need to perform your salahs and everything. Abu Hanifa has said perform salahs. So if you are a Hanafi, you will perform salah. Abu Hanifa has said that you need to do this, so we need to do this. Abu Hanifa has set a set of rules in light of the Quran and Hadith. We follow that. Inshallah, Azza wa Jal, we will be entitled to this good news of Imam Azam Abu Hanifa. So Imam Azam Abu Hanifa ne jo tariqa bataya hai, jo rasta bataya, un pe jo chalenge. Inshallah, Azza wa Jal, Allah Paak ki rahmat se umeed hai ke is khushkhabri ke wo haqdar honge. Allah Ta'ala se dua hai ke Allah Ta'ala hume bhi in khushkhabriyon ka haqdar banaye. Now, regarding the ilham, this is also proven in the Holy Quran, where Allah Subhanahu wa Ta'ala says, إِنَّ الَّذِينَ قَالُوا رَبُّنَ اللَّهُ ثُمَّ اسْتَقَامُوا تَتَنَزَّلُ عَلَيْهِمُ الْمَلَائِكَةِ. That those who said, Allah is our Lord, then remain steadfast, angels descend upon them. Allah takhafu wa la tahzanu. Jo kehte hain ke na daro, who say do not fear, do not grieve, wa abshiru bil jannah, aur jannat ki basharat dete hain, and they give glad tidings for jannah, allati kuntum tu'adun, regarding which you were promised, jiske hawale se tumhe vaada kiya gaya tha. Ab yahan momino ki baat ho rahi hai. Allah pak farma raha hai ke jo momineen hain, jo Allah par iman rakhte hain, iman par istiqamat rakhte hain, Allah ki taraf se un par farishte aate hain, wo farishte unhe ye kehte hain. To ya anbiya e karam ki agar baat hoti to lafz e nabi ka istemal hota hai, lafz e wahi ka istemal hota. Yani aam momino ke hawale se Allah pak ne ye baat ki, to matlab ilham ka aana ye Quran Pak se sabit hai. This is proven from the Holy Quran that to the pious selected people, chosen ones of Allah subhanahu wa ta'ala, Allah subhanahu wa ta'ala descends divine inspiration upon them. Sallu ala al-habib sallallahu ta'ala ala Muhammad sallallahu ta'ala alayhi wa sallam. Now who was Imam Azam? His name was Nu'man and his father's name was Thabit. So Nu'man bin Thabit, and his title is of course Abu Hanifa. So this means when we say his full name, we will say as Abu Hanifa Nu'man bin Thabit rahmatullahi ta'ala alayhi. He was born in the famous city of Kufa. Wo Kufa mein paida hue the, jo ki Iraq mein hai, which is in Iraq, and passed away on the 2nd of Sha'ban 150 Hijri, and he is buried in Baghdad. Do Sha'ban ko inka visal hua. Imam Abu Hanifa was very handsome. He was medium height. بڑے حسین تھے اور درمیانہ ان کا قد تھا, and very intelligent, بے حد ذہین, such that his intelligence was visible in his movements and actions. اتنے ذہین کہ ان کے افعال میں بھی, ان کے نارمل عام مرہ کے کاموں میں بھی ان کی ذہانت جھلکتی تھی. He always kept his clothes clean, ہمیشہ ان کے کپڑے صاف ہوتے تھے. Displayed immense generosity and actively assisted his Muslim brothers, مسلمانوں کی وہ مدد کیا کرتے تھے. He was a great worshipper, a great zahid. بڑا ان کا زہد و تقویٰ تھا, زبردست ان کی عبادتیں ہوتی تھی, which means he renounced the world. دنیا سے بے رغبتی انہوں نے اختیار کر لی تھی. The imam had profound معرفہ of Allah subhanahu wa ta'ala, he had the recognition of Allah subhanahu wa ta'ala, feared him immensely and constantly sought to please him. Allah subhanahu wa ta'ala ki marifat se unhe nawaza gaya tha, aur Allah subhanahu wa ta'ala se wo darte the, aur Allah subhanahu wa ta'ala se madad manga karte the. Khatib al-Tabrizi rahmatullahi ta'ala alayhi describes how Imam Abu Hanifa rahmatullahi ta'ala alayhi's piety was. He says that Muslims must make dua for Imam Azam Abu Hanifa after every salah. Muslim, he advises. He says that Muslims should make dua for Imam Azam Abu Hanifa after every salah. Khatib al-Tabrizi farmate hain ke har musalman ko chahiye ke wo har farz namaz ke baad Imam Azam Abu Hanifa ke liye duaein kare. As he preserved the sunnah and knowledge of jurisprudence for the sake of the ummah of the Holy Prophet sallallahu alaihi wasallam, kyunki unhone sunnat ki hifazat ki aur ilm e deen ki hifazat ki aur ummat e Muhammad sallallahu taala alaihi wasallam tak ise ahsan andaaz mein pahunchaya hai. So Imam Azam Abu Hanifa tabi'i the, he was a tabi'i. Tabi'i is the one who has seen a sahabi in the state of iman and passed away in the state of iman. He has met Sayyiduna Anas bin Malik radiyallahu ta'ala anhu, Jabir bin Abdullah, and Ma'qal bin Yasar and others radiyallahu ta'ala anhu. So in Sahaba ikram alayhim ridwan se unhone unka didar aur unse mulaqat ka sharaf hasil kiya hai. Tabi'i ka jo martaba hai wo Quran Pak mein bhi maujood hai. Wal ladina taba'uhum bi ihsan, jinhone ihsan ke sath unki ittiba ki, yani acche andaaz se. Yahan par ihsan ki Allah Pak ne qaid laga di. Allah subhanahu wa ta'ala has put a condition that and helpers and those who follow them with excellence, bi ihsan with excellence, acche ahsan andaaz se. وَالَّذِينَ اتَّبَعُوهُمْ بِإِحْسَانٍ رَضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ. They are pleased with Allah subhanahu wa ta'ala and Allah ta'ala is pleased with them. وَاللَّهَ سَ رَاضِي اللَّهَ إِنْ سَ رَاضِي وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الْأَنْهَارِ. اور اللہ سبحانہ و تعالیٰ نے ان کے لیے جنت تیار کی ہے جس کے تحت نہریں چل رہی ہیں. اللہ سبحانہ و تعالیٰ has prepared for them paradise beneath which rivers flow. خالدین فیہا ابدا, they will reside in them forever. مفتی احمد یار خان نعیم رحمت اللہ تعالیٰ علی mentions regarding this. From the companions, the foremost being those hailing from the Muhajireen and Ansar and those who follow them in goodness such as the Tabi'een, their distinction is that Allah is pleased with them and they are pleased with Allah subhanahu wa ta'ala. And now this is in terms of everything, in terms of decree, in terms of destiny, in terms of how much wealth they have, how much children they have, their health and everything. So they are happy with Allah and Allah subhanahu wa ta'ala is happy with him. Now regarding Imam Azam Abu Hanifa rahmatullahi ta'ala alayhi, when we are talking that Imam Azam Abu Hanifa rahmatullahi ta'ala alayhi was a great jurist, he was a great scholar, he was a great alim. So was it him alone? Because we talk about the famous four great jurists of Islam. Imam Azam Abu Hanifa, Imam Shafi'i, Imam Ahmad bin Hanbal and Imam Malik rahmatullahi ta'ala alayhi. جب ہم فقہا کی بات کرتے ہیں, ائمہ کی بات کرتے ہیں, تو ائمہ مجتہدین جب ہم کہتے ہیں تو چار نام سامنے آتے ہیں. امام اعظم ابو حنیفہ. اچھا یہ بات بھی بالکل واضح ہے کہ امام اعظم تمام ائمہ مجتہدین کے بھی امام ہیں. امام اعظم از دا امام آف آل دا گریٹ گریٹ جیورسٹ اینڈ دا فقہا, میننگ امام اعظم, امام شافعی, امام مالک اینڈ امام احمد بن حنبل, دے آر آل رائٹلی گائیڈیڈ. Now say for example, somebody is a Shafi'i and somebody is a Hanafi. Now a Shafi'i for example, he is doing Raf'ul Yadain and everything. A Shafi'i is performing his wudu and is performing his masah in different manners. A Shafi'i for example is doing kunut in his fajr. So does it mean that he is wrong? Or does it mean the Hanafi who is not doing all these things is wrong? No, the Hanafi, what he is doing, as long as he is following his imam, he is fine, he is right. And a Shafi'i, as long as he is following his imam, he is fine in that. He is absolutely right in that. They are all the rightly guided. In fact, regarding them, they are ahadith. Regarding all of them, they are ahadith present about them. There is a hadith regarding which the Prophet sallallahu ta'ala alayhi wa sallam has said, a time shall come when people will look for knowledge and they will find that knowledge with the great scholar of Madinatul Munawwara, and this is referring towards Imam Malik radiyallahu ta'ala anhu. In another narration, Rasulullah sallallahu alayhi wa sallam has mentioned, a Qurayshi scholar shall fill the earth with Islamic knowledge. This refers to Imam Shafi'i rahmatullahi ta'ala alayhi. Ye Imam Shafi'i rahmatullahi ta'ala alayhi ki taraf ishara hai. Azhar bin Kaysan rahmatullahi ta'ala alayhi narrates, that once I was blessed with a beautiful dream in which I had the honor of seeing the Prophet sallallahu alayhi wa sallam along with the Shaykhain. From Shaykhain here is meant by Abu Bakr and Umar radiyallahu ta'ala anhuma. Farmate hai Azhar bin Kaysan, I approached Sayyidina Abu Bakr Siddiq and Sayyidina Umar and said, I wish to ask Rasulullah sallallahu alayhi wa sallam something. Ab khab mein bata rahe hain ki main Sayyidina Abu Bakr aur Sayyidina Umar radiyallahu ta'ala anhu ke paas gaya aur maine ye khwahish ka izhar kiya ki main aqa ki bargah mein pesh hona chahta hoon. Ya یعنی یہ خواب ہے اور خواب میں بھی تو ادب دیکھیں, خواب میں بھی ادب ہے. یعنی خواب میں کہہ رہے ہیں کہ ابو بکر صدیق اور عمر فاروق اعظم کے پاس میں گیا اور کہا اجازت دلوا دیں میں حضور کی بارگاہ میں پیش ہوں, ان سے مجھے ایک سوال کرنا ہے. ان دا ڈریم ہی سیز ابو بکر اینڈ عمر رضی اللہ تعالیٰ عنہما اینڈ ہیز اینڈ ہی اپروچز دیم اینڈ سیز آئی وانٹ ٹو سی دا پروفیٹ صلی اللہ تعالیٰ علیہ وسلم. دے ڈکلیئر یو مے آسک بٹ کیپ یور وائس لو آؤٹ آف ریسپیکٹ. اب خواب میں بھی صحابہ تربیت فرما رہے ہیں کہ ہاں سوال کر لو مگر اپنی آواز تھوڑی دھیمی رکھنا, پوچھ لو جو پوچھنا ہے پوچھ لو مگر آواز تھوڑی دھیمی رکھنا. ڈو ناٹ ریز یور وائس, ڈو ناٹ ریز یور وائس, ڈو ناٹ بی ویری لاؤڈ دے آسک, بٹ آسک ڈیسنٹلی وتھ اٹموسٹ ڈیکورم, بے حد ادب کے ساتھ. کہتے ہیں کہ میں نے حضور پاک صلی اللہ تعالی علیہ وسلم سے سوال کیا, What do you declare regarding the knowledge of Abu Hanifa? سوال اب یہ کرتے ہیں آقا کریم صلی اللہ علیہ وسلم سے کہ یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم آپ امام اعظم ابو حنیفہ رحمت اللہ تعالی علیہ کے علم کے حوالے سے کیا فرماتے ہیں؟ پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے فرمایا ہذا علم انفتح من علم خضر, فرمایا that this knowledge of Abu Hanifa emanates from the knowledge of Khidr. مصدب بن عبد الرحمن کہتے ہیں کہ میں امام اعظم کو تمام لوگوں میں سے سب سے زیادہ برا جانتا تھا. I used to think he is the worst of all the people. I was then blessed to see the Prophet صلی اللہ علیہ وسلم in my dream. پھر میں نے خواب میں آقا کریم صلی اللہ تعالی علیہ وسلم کی زیارت کی, اور آقا کریم صلی اللہ تعالی علیہ وسلم کی جب میری زیارت ہوئی, I saw the Prophet صلی اللہ علیہ وسلم, I exclaimed, there is a man in Kufa, they call him Nu'man bin Thabit, what do you declare regarding this, should I seek knowledge from him or not? کہ یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم یہ ناپسند فرماتے ہیں امام اعظم ابو حنیفہ کو, تو خواب میں آقا کو دیکھتے ہیں تو پوچھتے ہیں یا رسول اللہ نعمان بن ثابت یہ جو شخص ہے اس کے حوالے سے آپ کیا فرماتے ہیں, کیا میں اس سے علم حاصل کروں؟ The Prophet صلی اللہ تعالی علیہ وسلم then announced, learn from him and follow his actions, meaning his character, his habits. He also declared, فَنِعْمَ الرَّجُلُ هُوَا, what a splendid man امام اعظم is. کہ فرمایا کہ اس سے جاؤ علم حاصل کرو, اس سے سیکھو, بے شک کیا آدمی ہے وہ, کیا آدمی ہے, کیا شخص ہے وہ. When I woke up, I repented about the negative opinion of امام اعظم ابو حنیفہ رحمت اللہ تعالیٰ علیہ. کہتے ہیں کہ جب میں پھر اٹھا تو میں نے امام اعظم ابو حنیفہ کے حوالے سے جو میرے ذہن میں غلط فہمیاں تھیں میں نے دور کی سب کچھ, اللہ کے حضور میں نے معافی مانگی, اور پھر انہوں نے امام اعظم ابو حنیفہ سے علم بھی حاصل کیا. Now, this is something to point upon also. He says that I thought that he is the worst of all. And then the Prophet sallallahu alaihi wasallam comes in his dream. And then he mentions his case. Ki farmate hain, main samajhta tha ki ye sabse bure hain, Imam Azam. Aur phir mere khwab mein Huzur Pak aaye aur maine Huzur se ye sawal kiya. To isko thoda samjhe bhi, isse murad ye ki wo unka jo bhi aitraz tha, wo yaqinan khulus par mabni hoga. جو بھی ان کا اعتراض تھا, جو بھی وجہ بنی جس کی وجہ سے وہ امام اعظم کو سب سے زیادہ برا جانتے تھے, وہ یقیناً کوئی اصولی بنیاد پہ ہوگا, کوئی علمی بنیاد پہ ہوگا, ذاتی بنیاد پہ نہ ہوا, بغض کی بنیاد پہ نہ ہوا, حسد کی بنیاد پہ نہ ہوا. یقیناً اس کی یہ بنیاد نہ تھی کہ امام اعظم کے پاس بولنے کا ہنر ہے تو یہ یوں تو یہ یوں. یقیناً یہ وجہ بھی نہیں ہوگی کہ امام اعظم بھی بہت بڑے عالم تھے. یقیناً یہ وجہ بھی نہیں ہوگی کہ امام اعظم کی شہرت ایسی تو میری شہرت کوئی نہیں. معاذ اللہ, جو آج کل وجوہات پائی جاتی ہے. تبھی تو آقا کریم صلی اللہ تعالی علیہ وسلم کی اولاً زیارت بھی ہوئی, اور دوسرا زیارت کے بعد ان کا پھر سوال بھی تو ایسا ہے کہ ان کے حوالے سے آپ کیا فرما دیں, کیا میں اس سے علم حاصل کروں؟ تو حضور پاک صلی اللہ علیہ وسلم نے خواب میں ہی ان کی تربیت فرما دی کہ نہیں, آدمی بہت اچھا ہے, از اے ویری گڈ مین. So those arguments or those things in between the great predecessors used to be based upon principle and not on personal agendas. Today, unfortunately, everything is based upon personal agendas. Some great habits of Imam Azam Abu Hanifa, unki zabardast kuch aadat hai. He always avoided haram. Unhone hamesha हराम से बचने की कोशिश की, हमेशा हराम से वो बचते रहे. He was afraid of speaking about anything except Islamic knowledge. कभी किसी चीज के हवाले से बात करने में गुरेज करते सिवाय दीनी बात के. He exerted immense effort in virtuous acts and strove for goodness. हमेशा अच्छे कामों की तरफ उन्होंने रग़बत हासिल की और दूसरों को भी रग़बत दिलाई. He never praised worldly individuals on their faces. कभी भी मालदारों की तारीफ उन्होंने मुंह पे नहीं की. आला हज़रत रहमतुल्लाह ताला अलैह का मशहूर और मारूफ कलाम, आला हज़रत तो आला हज़रत हैं, फिर आला हज़रत की तहरीर का जो मज़ा है और जो इल्मे दीन का उन्होंने यकीन माने दरिया बहाया है, इनके कलाम भी अगर पढ़े ना वो भी यकीन माने कई अहादीस की तशरीह आपको किसी शेर में मिलेगी, कुरानी आयतों की तशरीह आप मिलेंगी, शुरुआत मिल रही होंगी, उनके अशआर भी इस ज़रूरत है. उनका एक बहुत मशहूर और मारूफ कलाम है जो हम उमूमन पढ़ते हैं, वो कमाल हुस्न हुजूर है ये गुमान नक्स जहां नहीं, यही फूल खार से दूर है, यही शमा है कि धुआं नहीं. अच्छा ये काफी था अगर ये कहते थे वो हुस्न हुजूर है, वो ये कह देते कि हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम शमा है, वो ये कह देते हुजूर सल्लल्लाहु अलैहि वसल्लम फूल है, उन्होंने वो कमाल हुस्न हुजूर है. अच्छा ये कमाल, कमाल भी कमाल का है कि किसी से मोहब्बत करने की तीन वजूहत होती है, एक होती है जमाल, एक होती है एहसान और एक होता है कमाल. ये कोई हसीन बहुत है या किसी के आप पे एहसान बहुत है या कोई कमाल का बहुत कमाल है, यानी उसके हर चीज में परफेक्शन है, वो कामिल है. तो हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम का जमाल भी कमाल का, उनका एहसान भी कमाल का, उनका कमाल भी कमाल का. तो अल्लाह से फरमाया वो कमाल हुस्न हुजूर है कि गुमान नक्स जहां नहीं, यही फूल खार से दूर है, यही शमा है कि धुआं नहीं. अच्छा ये दरअसल एक सल्तनत थी, नानपारा की सल्तनत थी, वहां से आला हज़रत रहमतुल्लाह ताला अली को दावत दी गई थी. जो आला हज़रत रहमतुल्लाह जो शुआरा का जो जमाना था ना, शुआरा वो बड़े बड़े लोगों के लिए कसीदे लिखा करते थे. बहरहाल आला हज़रत रहमतुल्लाह ताला अली के पास एक बंदा है, बोला कि अब नानपारा का जो राजा है उसके हवाले से कसीदा लिख दो. तो आला हज़रत रहमतुल्लाह ताला अली ने लिखा कसीदा, मगर वो कसीदा लिखा हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की शान में. लिखना तो था नानपारा के राजा के कोई गुण गाने थे, मगर इन्होंने तमाम कायनात का जो सरदार है उनकी शान में कसीदा लिख दिया पूरा. और फिर आखिर में उन्होंने फरमाया, मदह करने को कहते हैं तारीफ करना, मदह यानी तारीफ करना. अच्छा अहले दुवल से मुराद है दौलत वाले लोग, पैसे वाले, ठीक है. अच्छा फिर नानपारा वो सल्तनत का नाम था और उसको आला हज़रत रहमतुल्लाह ताला अलैह ने दो अल्फाज को तोड़ के इस्तेमाल किया, नान और पारा, यानी नान रोटी और पारा यानी रोटी का टुकड़ा. क्यों किसकी तारीफ करें, क्यों किसी से मांगे, बिन मांगे पाएंगे. सरकार में ना लाहे ना हाजत अगर की, हम हुजूर से मांगेंगे, हम हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम से मांगते रहेंगे, हमें क्यों किसी की तारीफ करने की, झूठी खुशामद करने की क्या हाजत. हातिम ताई का एक मशहूर वाक्य है कि एक औरत आई और कहती है कि हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम के हवाले से सवाल किया कि हातिम ताई का महल था और उसके महल में 8 दरवाजे थे, कोई उसके एक दरवाजे पे आता और वो कुछ मांगता और वो पा लेता, और वो दूसरे दरवाजे पे वही बंदा जाता कुछ मांगता, उसको दूसरे दरवाजे से भी दिया जाता मना ना किया जाता, तीसरे दरवाजे से जाता वहां पर भी दे दिया जाता मना ना किया जाता. आप अंदाजा तो लगाएं. तो वो औरत पूछती है किसी आशिक रसूल से कि हमने आपके आका आपके नबी सल्लल्लाहु ताला अलैहि वसल्लम की शान में तो कोई ऐसा वाकया सुना नहीं है. तो वो आशिक रसूल कहता है सुनोगे भी कैसे, सरकार एक ही बारी में इतना दे देते कि वापस मांगने की जरूरत ही ना पड़ती, आका इतना देते थे कि वो देने वाला बन जाता था. मेरे आका ना दुनिया के खजाने बल्कि आखिरत के खजाने देते थे. रब है मौती ये है कासिम, रिज्क उसका है खिलाते ये है. So may Allah subhanahu wa ta'ala grant us the passion of love of Rasulullah sallallahu alayhi wa sallam. Our respect should not be based upon their money. Our respect and honor should be based upon the love of Allah and the love of Rasulullah sallallahu alayhi wa sallam. So Imam Azam would not praise anybody on their faces just because of their wealth. That's why I made mention of Imam al-Sunnat ala Hadrat Imam Ahmad Rida Khan rahmatullahi ta'ala Ali, that this great Imam once was approached by the king of an empire called Nampara, and he was asked to write a poetry for the king. So ala Hadrat rahmatullahi ta'ala Ali wrote a poetry, but not for the king. He wrote for the king of the kings, the Holy Prophet sallallahu ta'ala alayhi wa sallam, and he presented it to them. And at the end he wrote that, why should I praise you, king? I am the servant of Muhammad or Rasulullah. My deen is not a piece of bread or something that you say that you give me money and I should write for someone. I will only praise my Mustafa sallallahu ta'ala alayhi wa sallam. So Imam Azam would never praise anybody just on the basis of their worldly fame or their worldly wealth or something like that. He often remained silent. Khamoshi ikhtiyar karne wali tabiat thi unki. He constantly reflected upon religious matters and issues. Hamesha deen mateen ke ahwal ke hawale se, muamlaat ke hawale se, masail ke hawale se wo ghor o fikr mein rehte the. He was exceptionally humble and gentle in temperament. Wo gusse ke mizaj ke bade achhi ek munasib tabiat thi unki. Whenever asked a question, he would seek answers based on the Quran and Hadith. Jab bhi sawal kiya jata, Quran aur Hadith ki roshni mein jawab irshad farmate the. He was not greedy or inclined towards material things. He was not like, you know, just food or just transport or just money or just this. Inka mali aur dunyavi jo husool hai, dunyavi jo cheeze hain, unki taraf unka lalach wala dil na tha. When somebody was mentioned before him, he never spoke of them with anything except good. Kabhi kisi ka tazkira unke samne ho jaye to wo kisi ke hawale se kuch na kehte siway achhi baat ke, sirf achhi baat hi kehte the. He would only speak good things about others. Imam Azam Abu Hanifa rahmatullahi ta'ala alayh was very wise, he was very intelligent, and he was very generous. He would give charity the same amount he spent on family. Jitna wo maal khud pe aur khud ke ahlo ayal pe kharch karte the, utna hi maal khairat mein diya karte the. Whenever he bought new clothes for himself, he would also purchase clothes of same value for the scholars. Jab bhi khud ke liye naye kapde khareedte, utni hi maliyat ke kapde ulama-e-kiram ke liye khareeda karte. Whenever food was served before him, he would share an equivalent amount of food with a poor person. Jab bhi unke samne khana rakha jata, wo kisi gareeb shakhs ke saath, kisi faqeer ke saath utna hi khana diya karte the. Once someone borrowed 10,000 gold coins from him. Imam Azam Abu Hanifa is passing and that person is also passing by. Now the deadline has passed and he has not paid back. So he is trying to change his path, and Imam Azam rahmatullahi ta'ala Ali followed him. Then why did he change his path? They reached a dead end. And now Imam Azam rahmatullahi ta'ala Ali asks that person, that why did you change your path upon seeing me? He says, I changed my path upon seeing you because I need to pay you 10,000 gold coins and I don't have that much amount to pay you. So Imam Azam rahmatullahi ta'ala Ali smiled. And he says that, can 10,000 gold coins ever be worth distressing a Muslim's heart? Is 10,000 dinars enough? Is it a grand price enough that I can hurt somebody's feeling? Don't worry, I've forgiven you. You don't need to pay me any longer. So this was the compassion of Imam Azam Abu Hanifa rahmatullahi ta'ala. And two things we learn here. Number one, be easy and don't hurt people's heart for small things. The small things don't hurt people's heart. People's hearts, this heart, is more valuable than millions and millions. Number two, don't take it in a very negative manner. Let's start taking money from everybody and say that forgive like how Imam Azam forgive. Now, there are two things. One is that people don't hurt people's hearts. As much as possible, try to make people's hearts happy. This is one madri phool. दूसरा मदनी पुल इसमें यह कि अब ऐसा ना हो कि आप नाम से उधार उठा लें और वे बोलें कि हम हनफी हैं, इमाम आजम जैसे बनो ना, माफ करो, ऐसा नहीं करना है। ये एक ऐसा मामला था, अगर कभी हमारे साथ ऐसा मामला पेश आ जाए, हम माफ करने की कैपेसिटी में हम माफ कर दें। माफ ना कर सकते बल्कि किसी को उधार दिया हो और हमें वक्त पे अगर उधार ना मिला हो ना, आला हज़रत रहमतुल्लाह तआला अलैह फरमाते हैं कि जितने दिन इजाफा हो रहा है हमें हर रोज उतनी रकम राय खुदा में सदका करने का सवाब मिलता है। थोड़ा सा अब जरूरत है, अब जिसने उधार लिया है वो भी थोड़ा अब कोशिश करे कि कमिटमेंट पूरी करे, दे दे। मगर ये है कि लोगों के लिए रहीम बने, एक नरम गोशा رکھیں, اسی میں ہماری بہتری ہے کہ لوگوں پہ رحم کرو, اللہ سبحانہ و تعالیٰ تم پہ رحم کرے گا. تو میں آخری بات کہوں گا, اینڈ دس پوائنٹ از سم تھنگ ویری ویری امپورٹنٹ. جیلسی از سم تھنگ وچ کین ڈسٹروئے اے پرسن. Once a jealous person cursed Imam Azam Abu Hanifa severely. He used abusive language and even called him a deviant. In response, the Imam calmly said, May Allah forgive you. He knows well, I am not that what you say. Imam Azam نے اس کا جواب کیا احسن انداز میں دیا, فرمایا کہ اللہ تمہیں معاف فرمائے کیونکہ اللہ جانتا ہے میں وہ نہیں ہوں جو تم بول رہے ہو. After saying this, the imam began to cry. یہ کہنے کے بعد امام رونے لگے. I hope Allah will forgive me. اور فرمانے لگے میں تمنا کرتا ہوں, میں خواہش رکھتا ہوں, دعا کرتا ہوں کہ اللہ مجھے معاف فرما دے. He exclaimed, I cry in fear of being punished. مجھے ڈر اس بات کا لگ رہا ہے کہیں مجھے سزا نہ دی جائے. As thoughts of punishment intensified, he began to cry without control and he collapsed to the ground. اور اس قدر خدا کا خوف ان پر طاری ہو گیا کہ روتے 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 وہ زمین پہ تشریف لے آئے. Upon regaining consciousness, he said, oh Allah, یعنی فکر کیا تھی, فکر کیا تھی, فکر یہ تھی کہ اے اللہ اس بندے کو معاف فرما دے. یہ فکر تھی, اے اللہ اس بندے کو معاف فرما دے, یہ جو میرے خلاف اس طرح تو معاف کر دے, چھوڑ دے, اللہ تعالیٰ کی رضا کی خاطر رہنے دیں. اگر کوئی کچھ کہتا ہے ان کے لیے دعا کریں, اللہ تعالیٰ انہیں عقل سلیم عطا فرمائے, اللہ تعالیٰ انہیں ہدایت عطا فرمائے, ان کے لیے دعا کریں, رہنے دیں. حضور صلی اللہ تعالیٰ علیہ وسلم نے طائف میں پتھر کھائے نا, آخر میں کیا کہ دعا دی. اللہ سبحانہ و تعالیٰ ہمیں امام اعظم کا چاہنے والا ماننے والا عملی طریقے میں بنائے, ہم پکے سچے حنفی بن کے رہیں, اور حنفیت پر, رضویت پر, قادریت پر ہمارا اس دنیا سے خاتمہ ہو انشاءاللہ. اللہ سبحانہ و تعالیٰ keep us on the path of امام اعظم ابو حنیفہ. This person who cursed امام اعظم, who called him a deviant, who used to accuse Imam Azam Abu Hanifa, people will come, they will accuse, they will demoralize you, they will try to tarnish your respect. Remember, nobody can tarnish your respect, nobody can give you more respect, nobody can lessen your respect, because to give respect is in the divine hands of Allah subhanahu wa ta'ala. So ignore, there is no point of debating, no point. So this person was cursing Imam Azam Abu Hanifa, saying things wrong about him. Imam Azam Abu Hanifa said, by Allah, my Allah knows, I am not what you are putting allegations upon me, I am not that. And then he started crying, thinking about the punishment of the hereafter, and at the end he says that, Ya Allah, please forgive this person. So what we learn is, when you come across such people who just know how to talk without any reasoning, just accuse, just blames out of nothing, just out of jealousy, make dua for them. May he, you know, realize what is the truth. Make dua for them. Don't take it too hard and continue like this. This is the legacy of Imam Azam Abu Hanifa. Yeh hai talimat Imam Azam Abu Hanifa ki Allah Ta'ala ہمیں جو ہم نے سنا اس پر عمل کرنے کی توفیق عطا فرمائے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. Ascending success, stay.